आजको सम्पादकीय प्रदेश सफल हुने बाटो, कार्य सम्पादनमा चुस्त, मूल्याङ्कनमा उत्कृष्ट। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनले सातै प्रदेशका कार्य सम्पादन प्रणालीको ऐना देखाएको छ। आर्थिक वर्ष 2080-81 कार्य सम्पादन मूल्याङ्कनमा सबै प्रदेशले प्राप्त गरेको अङ्क न्यून छ। सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान प्रायोजनका लागि आयोगले प्रदेशका लागि विभिन्न 11 सूचकका आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्दा प्रदेशहरूले कमजोर अङ्क मात्रै पाउन सकेका छन्। प्राविधिक रूपमा कुनै प्रदेश पहिलो र अन्तिम देखिएको भए पनि यथार्थमा सबै प्रदेशको अवस्था उत्साहजनक नरहेको प्रष्ट छ। त्यसैले प्रदेश सरकारका अबको लक्ष्य उत्कृष्ट अङ्क प्राप्त गर्ने हुनुपर्छ। आफ्नो लक्ष्य र दायित्वमा सफलता प्राप्तिका लागि व्यावहारिक रणनीति बनाउने र त्यसलाई कठोरतापूर्वक पछ्याउने हो भने कार्य सम्पादन मूल्याङ्कनमा उत्साहजनक अङ्क प्राप्त हुन सक्छ। आयोगले लेखा परीक्षण, बेरुजु, पुँजीगत बजेट विनियोजन तथा खर्च, राजस्व सङ्कलनको लक्ष्य तथा प्राप्तिदेखि सङ्घ र स्थानीय तहसँगको समन्वयका आधारमा प्रदेशको कार्य सम्पादन मूल्याङ्कन गरेको हो, जसमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी 51.6 प्राप्त गरेको छ। त्यस्तै कोशीले 50.9, बागमतीले 45.6, कर्णालीले 41.6, कटकीले 40.8, लुम्बिनीले 35.9 र मधेसले 30 प्राप्त गरेका छन्। उनीहरूले वायुको गुणस्तर सम्बन्धी सूचकमा खासै योगदान दिन सकेका छैनन्। त्यस्तै वन व्यवस्थापन, राजस्व सङ्कलन जस्ता काममा पनि कमजोर साबित भएका छन्। स्थानीय तहलाई प्रदेश कानुन बमोजिम र आयोगले तोकेको अवधारणा लागू गरी सशर्त अनुदान उपलब्ध नगराउने प्रवृत्ति छ। प्रदेशले अर्थ मन्त्रालयमा पेस गर्नुपर्ने विवरण पनि पेस नगरिएको पाइएको छ। कतिपय प्रदेशमा आफ्नै शैलीको कमजोरी छ, जस्तो कि मधेसले 2079-80 47.95 अर्ब लेखा परीक्षण गराउँदा 1.85 अर्ब रुपियाँ बेरुजु छ। त्यस्तै लुम्बिनी प्रदेशले वित्त आयोगका 4 सूचकको विवरण नै नबुझाएको र 3 गलत भरेको पाइएको छ, जसले गर्दा सम्बन्धित प्रदेशले प्राप्त गर्ने अङ्क घट्न पुगेको छ। प्रदेशले वर्षै पछि हुने मूल्याङ्कनमा प्राप्त हुने अङ्क तलमाथि हुनु स्वाभाविक हो, तर कमजोर कार्य सम्पादनको जिम्मेवारी प्रदेश सरकारले लिने अवस्था नहुनु भने अस्वाभाविक छ, किनकि सङ्घीय सरकार सञ्चालन गर्ने दलीय समीकरणमा फेरबदल आउनासाथ प्रदेशमा पनि तत्कालै त्यसको असर पर्ने गरेको छ। अहिले सातै प्रदेशमा रहेका सरकार अघिल्लो वर्ष फागुन र यसै वर्ष असारमा सङ्घीय सरकार सञ्चालन गर्ने दलको गठन परिवर्तनका सह उत्पादन हुन्। कोशीमा वैशाख 27, मधेसमा जेठ 25, बागमतीमा साउन 9, गण्डकीमा जेठ 16, लुम्बिनीमा साउन 6, कर्णालीमा चैत 28 र सुदूरपश्चिममा साउन 21 नयाँ सरकार बनेका थिए, जसकारण सम्बन्धित प्रदेशले प्राप्त गरेको अङ्कप्रति प्रदेश सरकारहरू जवाफदेही हुनु परेको छैन। उनीहरूले अघिल्लो सरकारको कमजोरी भन्दै पन्छाउन सकेका छन्। अहिले जसको नेतृत्वमा सरकार छ, कार्य सम्पादन मूल्याङ्कनको आगामी नतिजा सार्वजनिक हुँदा सरकारको नेतृत्वमा उनीहरू नै रहन्छन् भन्ने आधार छैन। यसले प्रदेश सरकारलाई नै न कामप्रति जिम्मेवार बनाएको छ, न जवाफदेही हुनुपर्ने बाध्यता सिर्जना गर्न सकेको छ। तर यति मात्रै कारण होइन, प्रदेशमा कर्मचारीको अभाव समस्या छ, त्यसले प्रदेशका नीति तथा कार्यक्रम लागू गर्न समस्या पर्ने गर्छ। यस्ता विषयमा सङ्घीय सरकार र राजनीतिक दलहरू गम्भीर हुनुपर्छ। आयोगको मूल्याङ्कनकै आधारमा प्रदेशले प्राप्त गर्ने सङ्घीय राजस्व बाँडफाँड निर्धारण हुन सक्छ। आर्थिक वर्ष 2082-83 सङ्घीय सरकारले दिने वित्तीय समानीकरण अनुदान तलमाथि हुन्छ। विकास बजेट कटौती हुन सक्छ। अन्तर्राष्ट्रिय दात्री निकायले प्रदान गर्ने अनुदान वा सहुलियत ऋणलाई पनि प्रभाव पार्न सक्छ। प्रदेशको कार्य सम्पादन प्रणालीसँग सम्बन्धित प्रदेशको मात्र होइन, सङ्घीय प्रणालीकै प्रतिष्ठा जोडिएको छ। आफ्ना उद्देश्य र अपेक्षालाई पूरा गर्न सके भने सम्बन्धित प्रदेशका जनताले सुविधा पाउने छन् नै, सङ्घीय प्रणालीको सफलता पनि दर्ज हुनेछ। यसका लागि पछिल्ला वर्षमा कमजोर वा शून्य अङ्क प्राप्त भएका सूचकमा केन्द्रीय भएर कार्यक्षमता बढाउनु पर्छ। आफ्ना कामका विवरण अद्यावधि गर्नुपर्छ। सुधारका लागि मेहनत गरियो भने सफलता प्राप्त हुन सक्छ भन्ने उदाहरण सुदूरपश्चिम प्रदेश हो। आर्थिक वर्ष 2079-80 10 सूचकका आधारमा मूल्याङ्कन गरिँदा सुदूरपश्चिम प्रदेशले 21.08 अङ्क मात्रै प्राप्त गरेर पाँचौँ भएको थियो। यसपटक सोही प्रदेश पहिलो हुन सक्यो। प्रदेशहरू स्वयंले प्रतिस्पर्धी भावना विकास गर्न सक्नुपर्छ। त्यति नै बेला सबै प्रदेशले उत्कृष्ट अङ्क प्राप्त गर्ने सम्भावना बन्छ।